यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज असार 15 धान दिवस मानो रोपी मुरी उब्जाउने दिनका रूपमा दही चिउरा खाएर मनाइँदै भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक तयारी र सतर्कता अपनाउन सरकारको आग्रह। आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडा जारी विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज असार 15 धान दिवस कृषि प्रधान मुलुक नेपालमा मानो रोपी मुरी उब्जाउने समयका रूपमा असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजका दिन दही चिउरा खाने प्रचलन छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर धान रोपाई सम्पन्न गर्दछन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतिपय ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। विक्रम सम्बत 2061 मंगिर 29 गतेको मन्त्री स्तरीय निर्णयबाट 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसत भन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
असार मानो रोपेर मुरी उब्जाउने समय। अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नुभन्दा पहिले गाइने भाकालाई भैनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा भैनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले भने निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। कन्यापधुरा गाउँपालिका तिनकी खण्टी देवी बोहरा। अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा दशौं हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
खेत गोठ हुन्थ्यो, गोल गोल पाटे थे, 5 दिन 6 दिन चुन्टा बनाएर
डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6120 हेक्टरमा हो, जसमध्ये हालसम्म करिब 2000 सम्म पुग्दैछ। यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भित्रेको छैन, जसले गर्दाखेरि कोही मात्र होइन अरू बाली नालीमा पनि प्रभाव परिरहेको छ, जसले गर्दा धान रोपाई ढिलो नै भइरहेको छ। छ।
पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न स्थानमा अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसूनी गतिविधि बढ़ेका बेला अकस्मात बाढ़ी पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्ना साथ उचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर, एक्सावेटर, लोडर लगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रति कार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकले हिजो बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083 माथि सातवटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि तीनवटा संशोधनको सूचना प्राप्त भएको थियो। यी दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नु भएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनु भएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
यो करले भुइँ मान्छे गरीबहरूलाई छुँदैन। नेपालका झण्डै 75-80% बाल बालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षमा 35% पनि पूँजीगत खर्च नभएको भन्दै पूँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै, विद्युत आयोजना, आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पूँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख टोल प्रसाद अर्यालले हिजो स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि हिजोको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाड़ीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढ़ाउन पनि माग गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 को निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ़नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरूरी भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड़ दिनुहुँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरू एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रूछेन राईलाई प्रदान गरेको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड़नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा हिजो काठमाण्डुमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड़नुपर्ने बताउनुभयो। कागका कारण काठमाण्डु उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुहुन्छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाई छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः आजदेखि संचालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले आजदेखि पुनः सेवा शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरंग सेवा ओपीडीमा सो सेवा संचालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगार ठगी सम्बन्धी करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढ़ाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरी विभागले जनाएको छ। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको सागुरीगढ़ी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले शुरू गर्नुभएको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। दुई वर्ष अघि शुरू गरेको होमस्टे व्यवसायबाट विदेशबाट दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
धनकुट्टा जिल्लाको सांगुरीगढ़ी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्केपछि शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाई र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनुभयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानुभएको छ, बाध्यताले जानुभएको छ, नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
एक रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्याण्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुशी भएको बताउनुहुन्छ।
यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो।
होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौं।
पहाड़का गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
उदयपुरको चौदण्डी गढ़ी नगरपालिका 7 कुमाङ लामाचौर क्षेत्रमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, तिलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको हो। यस्तै हात्तीले स्थानीयको घरमा राखिएको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डी गढ़ी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ। कोशी टप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामा चौरी र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी आरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तर पूर्वी शहर टोमब्लेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। मृत्यु हुनेमा 5 विद्यार्थी र 5 प्रशिक्षक रहेका छन्। होर्मुजको साँघुरो जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। यूएस सेन्ट्रल कमाण्ड सेन्टकमले इरानभर कैयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रामकताको सीधा जवाफ भएको जनाएको छ। त्यसको बदलामा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोर आईआरजीसीले कुवेत र बाहरेनका अमेरिकी पूर्वाधारमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको त्यहाँको सरकारी संचार माध्यम मार्फत सार्वजनिक एक विज्ञप्तिमा बताइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर चोडिङ वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमान्दार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको समेत बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 वर्षे दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा बैंकिङ क्षेत्रका विज्ञहरूले जोड़ दिनुभएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 वर्षे दृष्टिकोण सहित ल्याउनुपर्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधार नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय क्षेत्रको नीति प्रति सर्वसाधारणको चासो बढ़दै गएको उल्लेख गर्दै बजारले अधिक तरलता व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल बैंकका संघका पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा अप्नाएका कसिला नीतिगत व्यवस्थाहरूको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मत सम्भार गर्ने कामको शुरूआत गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले नेपाल विद्युत प्राधिकरणका कामको कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट त्यस्तो कामको थालनी गरेको जनाएको छ। हाललाई नमूनाको रूपमा शुरूआत गरिएको त्यस कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी शहरी क्षेत्रको नियमित मर्मत सम्भारको काममा प्रयोग गर्ने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। उपभोक्ताहरूलाई अवरोध बिनै गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालू अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरण को प्रयोग गरी मर्मत सम्भार कार्यको शुरूआत गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनुभयो। तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालू लाइनको मर्मतको काम गरेका थिए। मुस्टाङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई 50% अनुदानमा याक र नाक वितरण गरेको छ। हिमाली याक र नाक प्रवर्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरूलाई अनुदानमा याक र नाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिका अन्तर्गत संघीय सशर्त अनुदान 50% लागत साझेदारी रहने गरी याक र नाक पालन गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल चन्दले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडा जारी विश्वकप फुटबल 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस रंगशालामा गैराती भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानेडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानेडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानेडा पहिलो पटक अन्तिम सोह्रमा पुग्न सफल भएको हो। क्यानेडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानेडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भागका थोरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका तराई भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाड़ी र तराई भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज असार 15 धान दिवस मानो रोपी मुरी उब्जाउने दिनका रूपमा दही चिउरा खाएर मनाइदै भोलि र पर्सी देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सरकारको आग्रह। आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 मृत्यु। र दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडा जारी विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।